आखिर उम्र में जब 90 बरस पूरे होने में सिर्फ 4 साल बाकी थे और औलाद से मायूसी हो चुकी थी, अल्लाह ने औलाद दी। लेकिन इस अल्लाह के बंदे को अब भी ये फिक्र न हुई कि खुद खानमा बर्बाद हुआ हूँ तो कम से कम अपने बच्चों ही को दुनिया कमाने के काबिल बनाऊं और उन्हें किसी ऐसे काम पर लगा जाऊं कि रोटी का सहारा मिल जाए। नहीं, इस बूढ़े मुसलमान को फिक्र थी तो ये थी कि जिस मिशन को फैलाने में खुद उसने अपनी उम्र खपा दी थी, काश कोई ऐसा हो जो इसके मरने के बाद भी इस मिशन को फैलाता रहे। इसी गर्ज के लिए वो अल्लाह से औलाद का आरजूमंद था और जब अल्लाह ने औलाद दी तो उसने यही चाहा कि अपने काम को जारी रखने के लिए उन्हें तैयार करे। इस इंसान कामिल की जिंदगी एक सच्चे और असली मुसलमान की जिंदगी थी। इब्तिदाई जवानी में होश संभालने के बाद ही जब उसने अपने खुदा को पहचाना और पा लिया तो खुदा ने इससे कहा था कि असलिम, इस्लाम ले आ, अपने आप को मेरे सुपुर्द कर दे, मेरा होकर रहे। और उसने जवाब में कौल दे दिया था कि असलम तो लि रब्बिल आलमीन, सूरह बकरा आयत 131। मैंने इस्लाम कबूल किया, मैं रब्बुल आलमीन का हो गया, मैंने अपने आप को उसके सुपुर्द कर दिया। इस कौल व करार को उस सच्चे आदमी ने तमाम उम्र पूरी पाबंदी के साथ निभा कर दिखा दिया। इसने रब्बुल आलमीन की खातिर सदियों के आबाई मजहब और इसकी रस्मों और अकीदों को छोड़ा और दुनिया के इन सारे फायदों को छोड़ा, अपनी जान को आग के खतरे में डाला, जिलावतनी की मुसीबतें सही, मुल्क मुल्क की खाक छानी, अपनी जिंदगी का एक एक लम्हा रब्बुल आलमीन की इताअत और इसके दीन की तबलीग में सर्फ कर दिया और बुढ़ापे में जब औलाद नसीब हुई तो इसके लिए भी यही दीन और यही काम पसंद किया। सबसे बड़ी आजमाइश। मगर इन आजमाइशों के बाद एक और आखिरी आजमाइश बाकी रह गई थी जिसके बगैर ये फैसला ना हो सकता था कि ये शख्स दुनिया की हर चीज से बढ़कर रब्बुल आलमीन से मोहब्बत रखता है। और वह आजमाइश ये थी कि इस बुढ़ापे में जबकि पूरी मायूसी के बाद उसे औलाद नसीब हुई है, अपने इकलौते बेटे को रब्बुल आलमीन की खातिर कुर्बान कर सकता है या नहीं। चुनाचे ये आजमाइश भी कर डाली गई और जब इशारा पाते ही वो अपने बेटे को अपने हाथ से ज़ुबह करने पर आमदा हो गया तब फैसला फरमा दिया गया कि हाँ, अब तुमने अपने मुस्लिम होने के वादे को बिल्कुल सच्चा कर दिखाया, अब तुम इसके अहल हो कि तुम्हें सारी दुनिया का इमाम बनाया जाए। इसी बात को कुरान में यूं बयान किया गया है कि इमामत आलम पर सरफराजी। वो इज़िबतला इब्राहिम रब्बुहु बिकलमातिन फातम्महुन खाला इन्नी जाइलुक लिन्नास इमामा खाला मिन ज़ुर्रियती खाला ला यनालु अहदिस सालिमीन, सूरह बकरा आयत 124। और जब इब्राहिम को उसके रब ने चंद बातों में आजमाया और वो इनमें पूरा उतर गया तो फरमाया कि मैं तुझको इंसानों का इमाम यानि पेशवा बनाता हूँ। इसने अर्ज किया, और मेरी औलाद के मुतालिक क्या हुक्म है? जवाब दिया, ان میں سے جو ظالم ہوں گے انہیں میرا عہد نہیں پہنچتا۔ اس طرح حضرت ابراہیم کو پیشوائی سونپی گئی اور وہ اسلام کی عالمگیر تحریک کے لیڈر بنائے گئے۔ اب ان کو اس تحریک کی اشاعت کے لیے ایسے آدمیوں کی ضرورت پیش آئی جو مختلف علاقوں کو سنبھال کر بیٹھ جائیں اور ان کے خلیفہ یا نائب کی حیثیت سے کام کریں۔ اس کام میں تین آدمی ان کے لیے قوت بازو ثابت ہوئے، ایک ان کے بھتیجے حضرت لوط علیہ السلام، دوسرے ان کے بڑے صاحبزادے حضرت اسماعیل علیہ السلام، جنہوں نے یہ سن کر کہ رب العالمین ان کی جان کی قربانی چاہتا ہے خود اپنی گردن خوشی خوشی چھری کے نیچے رکھ دی۔ تیسرے ان کے چھوٹے صاحبزادے حضرت اسحاق علیہ السلام، حضرت لوط کو شرق اردن بھیجا۔ بھتیجے کو آپ نے سدوم کے علاقے میں بٹھایا جس کو آج کل شرق اردن ٹرانس جورڈینیا کہتے ہیں۔ یہاں اس وقت کی سب سے زیادہ پاجی قوم رہتی تھی، اس لیے اس کی اصلاح مد نظر تھی اور ساتھ ہی دور دراز کے علاقوں پر بھی اثر ڈالنا مقصود تھا، کیونکہ ایران، عراق اور مصر کے درمیان آنے جانے والے سب تجارتی قافلے اس علاقے سے گزرتے تھے اور یہاں بیٹھ کر دونوں طرف تبلیغ کا سلسلہ جاری کیا جا سکتا تھا۔ حضرت اسحاق علیہ السلام کو فلسطین بھیجا۔ چھوٹے صاحبزادے حضرت اسحاق کو کنعان کے علاقے میں آباد کیا جس کو آج کل فلسطین کہا جاتا ہے۔ یہ علاقہ شام اور مصر کے درمیان واقع ہے اور سمندر کے کنارے ہونے کی وجہ سے دوسرے ملکوں پر بھی یہاں سے اثر ڈالا جا سکتا ہے۔ یہیں سے حضرت اسحاق کے بیٹے حضرت یعقوب علیہ السلام، جن کا نام اسرائیل بھی تھا، اور پوتے حضرت یوسف کی بدولت اسلام کی تحریک مصر تک پہنچی۔ حضرت اسماعیل کو حجاز میں رکھا۔ بڑے صاحبزادے حضرت اسماعیل کو حجاز میں مکے کے مقام پر رکھا اور ایک مدت تک خود ان کے ساتھ رہ کر عرب کے تمام گوشوں میں اسلام کی تعلیم پھیلائی۔ تعمیر کعبہ، پھر یہی دونوں باپ بیٹوں نے اسلامی تحریک کا وہ مرکز تعمیر کیا جو کعبے کے نام سے آج ساری دنیا میں مشہور ہے۔ اس مرکز کا انتخاب اللہ تعالیٰ نے خود فرمایا تھا اور خود ہی اس تعمیر کی جگہ تجویز کی تھی۔ یہ عمارت محض ایک عبادت گاہ ہی نہ تھی جیسے مسجدیں ہوا کرتی ہیں، بلکہ اول روز ہی سے اس کو دین اسلام کی عالمگیر تحریک کا مرکز تبلیغ و اشاعت قرار دیا گیا تھا اور اس کی غرض یہ تھی کہ خدا کو ماننے والے ہر جگہ سے کھینچ کھینچ کر یہاں جمع ہوا کریں، مل کر خدا کی عبادت کریں اور اسلام کا پیغام لے کر پھر اپنے اپنے ملکوں کو واپس جائیں۔ یہی اجتماع تھا جس کا نام حج رکھا گیا۔ اس کی پوری تفصیل کے یہ مرکز کس طرح تعمیر ہوا، کن جذبات اور کن دعاؤں کے ساتھ دونوں باپ بیٹوں نے اس عمارت کی دیواریں اٹھائی اور کیسے حج کی ابتدا ہوئی، قرآن مجید میں یوں بیان کی گئی ہے: اِنَّا اول بَيْتِ اُوزِيَ لِلنَّاسِ لِلَّذِي بِبَكَّةَ مُبَارَكًا وَهُدًى لِلْعَالَمِينَ فِيهِ آيَاتٌ بَيِّنَاتٌ مُقَامُ إِبْرَاهِيمُ وَمَنْ دَخَلَهُ كَانَ آمِينًا۔ سورہ آل عمران آیت 96-97۔ یقیناً پہلا گھر جو لوگوں کے لیے مقرر کیا گیا وہی تھا۔